यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभाबाट नागरिकता सम्बन्धी पहिलो संशोधन विधेयक बहुमतले पारित। सबैका लागि आधारभूत स्वास्थ्य सेवा पुर्याउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। अनधिकृत व्यक्तिको संलग्नतामा चालू आर्थिक वर्षको बजेटमा करको दर हेरफेर गरिएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित छानबिन विशेष समितिले प्रतिवेदन आज सभामुखलाई बुझाउँदै। स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण संकल्पका साथ विश्व बाघ दिवस आज मनाइँदै र अमेरिकी सभामुख न्यान्सी पोलेसीको ताइवान भ्रमणप्रतिको अभिव्यक्तिबारे अमेरिकी र चीनिया राष्ट्रपतिबीच टेलिफोन वार्ता।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिएर आउँछ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रिय सभाबाट नागरिकता सम्बन्धी पहिलो संशोधन विधेयक 2079 बहुमतले पारित भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो। विधेयकका सम्बन्धमा 32 जना सांसदहरूले 7 समूहमा संशोधन प्रस्ताव राख्नु भएको थियो। बैठकमा संयुक्त संशोधन प्रस्तावकर्ता सांसदहरू खिमलाल देवकोटा, भगवती न्यौपाने, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल र विमला राई पौडेलले राख्नु भएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो। बैठकमा सांसदहरूले वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा महिला र पुरूष दुवैलाई समान नियम लागू गर्नुपर्ने र नागरिकता सम्बन्धी प्रावधान कसिलो बनाउनु पर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता नहुँदा सरकारी सेवा उपभोग गर्नबाट वञ्चित नेपाली नागरिकलाई तत्काल नागरिकता दिनु सरकारको कर्तव्य भएको बताउँदै बाँकी विषयमा राष्ट्रिय सहमति गरेर अघि बढ़नुपर्ने बताउनुभयो। हिजो राष्ट्रिय सभाबाट अन्य 3 वटा विधेयक पनि पारित भएका छन्। बैठकले शपथ सम्बन्धी विधेयक 2079 सर्वसम्मतिले पारित गरेको छ भने राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पठाइएको नेपाल इन्जिनियरिङ परिषद पहिलो संशोधन विधेयक 2076 र ज्येष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन विधेयक 2075 प्रतिनिधि सभाको संशोधन स्वीकार सहित पुनः सर्वसम्मतिले पारित गरेको छ। यस्तै बैठकले खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीले पेश गर्नुभएको खानेपानी तथा सरसफाई विधेयक 2079 पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ। यस्तै राष्ट्रिय सरकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन र राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन 2079 सम्बन्धी समितिको प्रतिवेदन पनि सभा समक्ष पेश भएको छ। समितिकी सभापति दिलकुमारी रावल थापा पार्वतीले दुवै प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो। यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाई विधेयक 2076 सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन, सामाजिक व्यवहार सुधार ऐन 2033 उत्तर विधायकी परीक्षण अध्ययन प्रतिवेदन 2077 र संक्रामक रोग ऐन 2020 उत्तर विधायकी परीक्षण अध्ययन प्रतिवेदन 2078 पेश गर्नुभयो। बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक 2076 विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक साउन 23 गते सोमबार दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सबैका लागि आधारभूत स्वास्थ्य सेवा सुलभ ढंगले पुर्याउन प्रतिबद्ध रहेको बताउनु भएको छ। वीर अस्पतालको 133 वार्षिक उत्सव समारोहमा हिजो प्रधानमन्त्री देउवाले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्याई भौतिक पूर्वाधार तथा दक्ष चिकित्सक उत्पादनमा जोड़ दिएको बताउनुभयो। प्रधानमन्त्री देउवाले सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा सबै जनताको चाहनाको विषय भएको पनि उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले मुलुककै जेठो अस्पताल वीर अस्पतालले स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउन गरेको कामको प्रशंसा समेत गर्नुभयो। कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले COVID-19 महामारीमा वीर अस्पतालले सहज रूपमा उपचार दिएको प्रति धन्यवाद दिनुभयो। समारोहमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले वीर अस्पतालले आम नागरिकको विश्वास जित्ने गरी काम गरे गरेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै संघीय संसदको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताउनु भएको छ। पार्टी सम्बद्ध प्रेस सेन्टर नेपालका पदाधिकारीसँग हिजो आफ्नै निवास खुमालटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले संघीय निर्वाचनको तयारी भइरहेको र एकाध दिनमै मिति घोषणा हुने बताउनुभयो। उहाँले गठबन्धनलाई कायम राखेर विचार मिल्ने पार्टी र शक्तिसँग पनि मिलेर अगाडि बढ़ने स्पष्ट गर्नुभयो। प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरूले नेपालले आफ्नो परराष्ट्र नीतिलाई प्रष्ट बनाउनु पर्ने बताउनु भएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्यहरू ईश्वर पोखरेल, भीम रावल, सुरेन्द्र कुमार कार्की लगायतले अर्थ र परराष्ट्र नीतिमा नेपाल प्रष्ट नभएका कारण विभिन्न समस्या आउने गरेको धारणा राख्नुभयो। उहाँहरूले अझै पनि अपमान र असमान सन्धिमा नेपालीहरू झेलिएको भन्दै नेपालको परराष्ट्र नीतिमा सुधार र मौलिक नीतिमा परिवर्तन नल्याएसम्म नेपाल र नेपालीहरूले सधैं दुःख पाउने धारणा व्यक्त गर्नुभयो। अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लू हिजो काठमाण्डु आइपुग्नु भएको छ। उहाँ हिजो काठमाण्डु आइपुग्नु भएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ। यसअघि पनि गत मक्सिरमा नेपालको भ्रमण गरिसक्नुभएका अमेरिकी सहायक विदेश मन्त्री लूले यसपटकको भ्रमणमा विभिन्न व्यावसायिक नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल अमेरिका बीचको 75 वर्ष लामो मित्रताका विविध आयामका विषयमा कुराकानी गर्नुहुने दूतावासले जनाएको छ। साथै उहाँले दुई देशको आर्थिक विकासप्रतिको प्रतिबद्धता, लोकतन्त्र तथा मानवाधिकारका विषयमा पनि कुराकानी गर्नुहुनेछ। सहायक विदेश मन्त्री लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग भेटवार्ता गर्नुका साथै काठमाण्डुमा हुने एउटा अवार्ड वितरण कार्यक्रममा पनि सहभागी हुनुहुने दूतावासले जनाएको छ। सभामुख अग्निप्रसाद सापकोटाले राजनैतिक दलहरूले आफ्नो कार्यशैली र व्यवहारमा सुधार नगरे अहिलेको लोकतान्त्रिक शासन व्यवस्थामाथि नै खतरा आउन सक्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले हिजो काठमाण्डुमा आयोजन गरेको निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व विषयक अन्तर्क्रिया कार्यक्रममा सभामुख सापकोटाले हालै सम्पन्न स्थानीय तह निर्वाचन मार्फत मतदाताले दिएको सन्देश बुझेर दलहरूले आफूलाई परिवर्तन गर्न नसके अहिलेको राजनैतिक व्यवस्था नै असफल हुने खतरा रहेको बताउनुभयो। सभामुख सापकोटाले संविधानले कल्पना गरेको सबैको समान सहभागिताको मान्यतालाई व्यवहारमा लागू गर्न नसक्दा राजनैतिक दलहरूप्रति मतदाताको आकर्षण घट्छ गएको बताउनुभयो।
अहिले मतदाताहरूमा दलगत मतदानमा अरुचि देखा परिरहन्छ। यी समस्या हुन्, हाम्रो लोकतन्त्रका लागि, हाम्रो व्यवस्थाका लागि समस्या हुन्। यसको भाषा हामीले बुझ्न पर्छ। यसको हामीले भाषा बुझेनौ भने फेरि निकै ठूला ठूला समस्याहरू आउन सक्छन्। त्यस कारणले पनि दलहरूले प्रत्यक्ष निर्वाचनमा महिलाहरूलाई चाहिँ बढीभन्दा बढी टिकट दिने, बढीभन्दा बढी महिलाहरूको प्रतिनिधित्व गराउन जोड गर्ने, यो राष्ट्रका लागि, लोकतन्त्रका लागि र यो बहुआयामिक विकासका लागि महत्वपूर्ण कुरा छ।
राजनैतिक दलहरू कमजोर हुँदा दलीय व्यवस्था नै कमजोर हुने बताउँदै सभामुख सापकोटाले महिला लगायत सबैको सहभागिता सुनिश्चित गरी मतदाताको विश्वास जित्न राजनैतिक दलहरूले ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा उपसभामुख पुष्पा भूषालले समानताको सिद्धान्तका आधारमा महिला सहभागिता सुनिश्चित हुन सके मात्रै संविधानले दिएको समानताको हकको सही अर्थमा कार्यान्वयन हुने बताउनुभयो। पूर्व सभामुख ओनसरी घर्तीले महिला सहभागितामा अहिले नै निर्वाचन प्रणालीमा कुनै परिवर्तन गर्न सम्भव नभएकाले आफ्नो राजनैतिक दलभित्र दबाव सिर्जना गरी प्रत्यक्ष निर्वाचनतर्फ उम्मेद्वारको संख्या बढ़ाउनु पर्ने बताउनुभयो। चालू आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउने भएको छ। विभिन्न पक्षसँग छलफल गरी समितिले प्रतिवेदन तयार गरेको छ। प्रतिवेदनलाई अन्तिम रूप दिन हिजो दिनभर समितिको बैठक बसेको थियो। समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर प्रतिवेदन बुझाउने समितिका सदस्य सचिव सुरेन्द्र अरियालले जानकारी दिनुभयो। गत असार 22 गते बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबिन गर्न 11 सदस्यीय छानबिन विशेष समिति गठन गरिने घोषणा गर्नुभएको थियो। छानबिन समिति गठन भएपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको थियो। समितिले पूर्व अर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्च पदस्थ कर्मचारीसँग बयान लिएको थियो। समितिलाई 10 दिनभित्र प्रतिवेदन दिन भनिएको थियो। तोकिएको समितिले काम तोकिएको समयमा नसकेपछि प्रतिनिधि सभाले 7 दिन समय थप गरेको थियो। समितिको अन्तिम म्याद बिहिबार सकिएको छ। प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको सेवा प्रभावकारी र गुणस्तरीय बनाउने गरी चालू आर्थिक वर्षको कार्ययोजना 15 दिनभित्र पेश गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकले टेलिकमका टावरहरू सरकारी निकायका भवनमा जडान गर्न मिल्ने गरी आवश्यक मापदण्ड बनाई कार्यान्वयनमा ल्याउन समेत सरकारलाई निर्देशन दिएको छ। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दूरसंचार सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन सरकारले प्रयत्न गरिरहेको बताउनुभयो। उहाँले दूरसंचार सेवा विस्तारका लागि कर्णाली प्रदेश र तराईका जिल्लाहरू प्राथमिकतामा राखिएको समेत बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले सेवा विस्तारसँगै गुणस्तर कायम राख्न समस्या देखिए पनि सुधारका लागि प्रयत्न भइरहेको जानकारी गराउनुभयो। उहाँले कुनै पनि सेवा कति समय सीमाभित्र सेवाग्राहीले प्राप्त गर्न सक्ने भन्ने विषयमा समय सीमा तोकेर जाने तयारी भइरहेको पनि स्पष्ट गर्नुभयो। नेपाल टेलिकमकी निर्देशक विनीता श्रेष्ठले टेलिकमको सेवा विस्तारसँगै गुणस्तरमा समेत सुधारका प्रयत्नहरू भइरहेको र 747 स्थानीय तहमा 4G सेवा पुर्याउने लक्ष्य अनुरूप 735 स्थानीय तहमा 4G सेवा विस्तार गरिएको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले नेपाल टेलिकमको सेवा दुर्गम क्षेत्रमा मात्र नभई सुगम र शहरी क्षेत्रमा पनि सेवाको गुणस्तर नभएको धारणा राख्नु भएको थियो। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले देशका नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने बताउनु भएको छ। काभ्रे प्लान्चोकको पनौती नगरपालिका 4 डिही गाउँमा नेपाल भोकेशनल एकाडेमीद्वारा हिजो आयोजित भवन शिलान्यास तथा जग्गा हस्तान्तरण समारोहमा पूर्व राष्ट्रपति डाक्टर यादवले राष्ट्र उत्थान गर्न थुप्रै गतिविधि हुनुपर्ने भएकाले आफ्नै जनशक्तिलाई व्यावसायिक शिक्षातर्फ आकर्षित गरी आफ्नै देशमा राख्न सबै क्षेत्र लाग्नुपर्नेमा जोड़ दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सिद्धान्त र नीतिमा सबै कार्यकर्ता अडिक रहनुपर्नेमा जोड़ दिनुभएको छ। अध्यक्ष ओलीले हिजो दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै दलको झण्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छूट कसैलाई नभएको र त्यस्तो प्रवृत्ति गलत भएको बताउनुभयो। उहाँले संघीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई दोहोर्याएर गल्ती गर्ने छूट अब नभएको समेत उल्लेख गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा एक भक्त एक वृक्षारोपण अभियानको शुभारम्भ गर्नुभएको छ। पशुपति क्षेत्रमा हिजो आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रूद्राक्षको बिरूवा रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गर्नुभएको हो। मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षारोपण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। जनता समाजवादी पार्टी जसपा नेपालबाट अलगिएको डाक्टर बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको छ। सो समूहले हिजो निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गराएको हो। आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरिएको डाक्टर भट्टराई निकट नेता रमेश पोखरेलले जानकारी दिनुभयो। यसअघि आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीको विधान संशोधन गरेर नेपाल समाजवादी पार्टी बनाइएको छ। सो पार्टीको निर्वाचन चिन्ह आँखा रहेको छ। पार्टीको पहिलो बैठकबाट पदाधिकारी टुंग्याउने उहाँले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्य बाँकी समाचार। स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण भन्ने संकल्पका साथ आज विश्व बाघ दिवस मनाइँदैछ। नेपालले करिब एक दशक अघि रूसको सेन्ट पिटर्सबर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् 2022 नेपालमा रहेका बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो। जस अनुसार सन् 2018 नेपालमा बाघको संख्या 235 पुगेको र हाल आफ्नो लक्ष्य हासिल गर्नेतर्फ उन्मुख रहेकाले बाघ संरक्षणमा मुलुकले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसित भइरहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा बाघको संख्या बढ़ेसँगै वन्यजन्तु र मानव बीचको द्वन्द न्यूनीकरण गर्न बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार बाघका लागि आवश्यक आहारा हुने वन्यजन्तुको संख्या वृद्धि हुनुपर्ने बताउनु भएको छ। विश्व बाघ दिवस 2079 अवसरमा उहाँले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनको उपायको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पुर्याउनु पर्ने पनि उल्लेख गर्नुभएको छ। राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभाव न्यूनीकरणका लागि जैविक विविधताको संरक्षण गर्न एवं स्वस्थ पारिस्थितिक प्रणालीको निर्माणमा योगदान गर्ने दुर्लभ वन्यजन्तु बाघको संरक्षणमा अझ ऊर्जाशील भई लागिरहन यस दिवसले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परीक्षण गरिएको नमूनाको 14% कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। हिजो 5,025 नमूनाको परीक्षण गर्दा 710 जनामा संक्रमण पुष्टि भएको छ, जुन 14% बढ़ी हो। हिजो 2,541 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 524 र 2,484 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 168 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोटर बाटो निर्माण आयोजनाको नापी किताब र बिल तयार गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको आरोपमा रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियर नवन डाँगी विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ। नेपालमा लागू औषधको अवैध कारोबार ओसार पसार र प्रयोग बढ़दै गएको छ। यसको नियन्त्रणका लागि गृह मन्त्रालय र विभिन्न संघ संस्थाहरूले ठूलो धनराशि खर्च गर्दै आएको भए पनि लागू औषधको अवैध कारोबार भारतबाट समेत हुने भएकाले अनुसन्धान तथा नियन्त्रणमा चुनौती रहेको सरकारवालाहरूले बताएका छन्। कञ्चनपुरबाट हरीश चन्द्र बागको यो रिपोर्ट।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रत्येक वर्ष लागू औषधको ओसार पसारमा पक्राउ पर्नेहरूको संख्या बढ़दो क्रममा छ। आर्थिक वर्ष 2076-77 लागू औषधका 55 मुद्दा दर्ता गरेको कञ्चनपुर प्रहरीले आर्थिक वर्ष 2077-78 कड़ाईका साथ प्रस्तुत हुँदा 141 मुद्दा दर्ता गर्यो। त्यस्तै आर्थिक वर्ष 2078-79 152 मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर का प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरी
हिरासत कक्ष हेर्ने हो भने त्यहाँ करिब 65 जना अहिले पनि हाम्रा चाहिँ लागू औषधका चाहिँ प्रतिवादीहरू हामीसँग छ।
प्रहरीले सार्वजनिक गरेको उक्त तथ्याङ्क त लागू औषध ओसार पसारमा संलग्न व्यक्तिहरूलाई सुरक्षा कर्मीले पक्राउ गरी प्रमाणका आधारमा मुद्दा चलाइएको संख्या मात्रै हो। अहिले लागू औषधको कारोबार गर्ने ओसार पसार गर्ने र प्रयोग गर्ने व्यक्तिहरूको सञ्जाल हेर्ने हो भने त भयावह अवस्था सिर्जना भइसकेको छ। गृह मन्त्रालयले समेत लागू औषध नियन्त्रण महाशाखा मार्फत अति प्रभावित क्षेत्रहरूमा गुरु योजना कार्यान्वयन गर्ने कार्यको थालनी गरेको छ। गृह मन्त्रालयका उपसचिव गोकर्ण प्रसाद उपाध्याय
लागू औषधको बारेमा जोखिमयुक्त विषय तर यसको बारेमा कम बोलिएको कारणले गर्दाखेरि अब यसको चर्चालाई बढ़ाउन खोजेका छौं। सबैको ध्यान आकर्षण यसमा गर्न चाहन्छौ।
लागू औषधको नियन्त्रण र रोकथामका लागि यहाँका स्थानीय तहहरूदेखि सबै पक्षले ऐक्यबद्धता जनाएका छन्। बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी
लागू औषध विकार समस्या छ, यसलाई चाँडै नै न्यूनीकरण गर्ने जम्मूका साथ यो कार्यक्रम विस्तार गर्दै प्रत्येक गाउँको स्कुलमा सबै ठाउँमा लैजानेछौ।
खुला सिमानाका र संगठित आपराधिक सञ्जालको प्रभाव वृद्धि, लागू औषधको सहज पहुँच, आधुनिकीकरण र साथीभाइको लहलै, पारिवारिक बेमेल र एक्लोपन आदिका कारणले समेत लागू औषध दुर्व्यसन र ओसार पसार बढ़ेको देखिन्छ। कानूनले मात्रै लागू औषध नियन्त्रण गर्न नसकिने देखिएकोले घर परिवार र समाजबाट पनि नियन्त्रणका प्रयास हुनु आवश्यक छ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
विवाह व्रतबन्ध लगायत शुभ कार्यमा बजाइने पञ्चीबाजा पछिल्लो समय आधुनिक बाजागाजाका कारण लोप हुने अवस्थामा पुगेको छ। लोप हुन लागेको पञ्चेबाजाको संरक्षणका लागि पाल्पाको रम्बा गाउँपालिकाको सहयोगमा स्थानीय दलित युवा लागि परेका छन् भन्छन्। पाल्पाबाट विष्णु खनाल।
यो धुन रम्बा गाउँपालिकाका दलित समुदायले बजाएको पञ्चेबाजा हो। आज भोलि यस क्षेत्रमा प्राय जसो कार्यक्रममा पञ्चेबाजा बज्न थालेको छ। दलित समुदायका युवाहरूको बाजा बजाउने पेसाप्रति आकर्षण घट्दै गएको भन्दै रम्बा गाउँपालिका यो पेसाको संरक्षणमा लागेको हो। पालिकाले परम्परागत पेसा प्रवर्धन कार्यक्रम अन्तर्गत दलित समुदायलाई बाजा सेट प्रदान गर्ने कार्यले आय आर्जन तथा पेसा हस्तान्तरण गर्न सजिलो भएको रम्बा दुईका धन बहादुर परियारको भनाई छ।
आफ्नो परम्परा सहित आयोजन गर्ने बाटो पाछौँ। यसबाट अब हाम्रो आउने पिढीलाई हामीभन्दा सानालाई सिकाएर हाम्रो परम्परा रीति रिवाजलाई अगाडि बढाएर पेसालाई पनि अँगालेर अगाडि बढाउन चाहन्छौँ।
गाउँतिर पहिला जस्तो अहिले बाजा बजाउने युवा पाइँदैनन्। युवाको आकर्षण यस पेसा प्रति घट्दो छ। यो पेसा अँगाल्ने युवा विदेश पलायन हुनाले पनि यस पेसा संकटमा पर्ने खतरा देखिन्छ। अन्य जातिले समेत बाजा बजाउँदा आफूहरूको पेसा लोप हुँदै गएकोमा रम्बा गाउँपालिकाले गरेको सहयोगको प्रशंसा गर्नुहुन्छ बाजा टोलीका सदस्य कर्ण बहादुर नेपाली।
हराउँदै गएको दलितहरूको पेसा एउटा प्रवर्तन गर्ने एउटा बाटो खुलेको छ।
पञ्चे बाजा नेपालको लोक बाजा भए पनि यसको उचित किसिमबाट संरक्षण हुन सकेको छैन। तमहा, झ्याली, ट्यामको, ढोलकी र सनाई बाजा पञ्चे बाजा अन्तर्गत पर्ने बाजाहरू हुन्। बाजा बजाउने पेसाबाट स्थानीयको जीवनस्तर सुधार्दै सुखी र समृद्धिको यात्रामा गाउँपालिकालाई अगाडि बढाउने बताउनुहुन्छ रम्बा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारी।
पञ्चे बाजा हस्तान्तरण गरेर हाम्रो लोक संस्कृति संरक्षण गर्ने र ती व्यक्तिहरूलाई पेसा प्रति बढी उत्तरदायी बनाउने, पेसाबाट उहाँहरूको आत्मनिर्भर र स्वावलम्बी बनाउने आर्थिक दृष्टिकोणले हाम्रो कल्पना।
पञ्चे बाजा संरक्षण गर्नु कला संस्कृतिको संरक्षण मात्र नभई राम्रो आमदानी लिने माध्यम समेत हो। स्थानीय सरकारले पञ्चे बाजा संरक्षणमा रम्बाले जस्तै चासो, उत्साह र सक्रियता देखाउने हो भने नेपाली कला संस्कृति संरक्षणका साथै स्थानीयको जीवन स्तरमा समेत सुधार आउने निश्चित छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनिया राष्ट्रपति सी जिनपिङ बीच समसामयिक विषयलाई लिएर टेलिफोन वार्ता भएको छ। करिब दुई घण्टा लामो टेलिफोन वार्ताका क्रममा चीनिया राष्ट्रपति सीले अमेरिकी संसदका सभामुख न्यान्सी पोलिसीको संचार माध्यममा आएको ताइवान भ्रमणप्रतिको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनु भएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी विदेश मन्त्रालयले भने सभामुख पोलिसीले ताइवान भ्रमणबारे कुनै घोषणा नगरेको बताएको छ। रूसले सन् 2024 पश्चात अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसबाट आफू बाहिरिने र छुट्टै स्टेशन बनाउने घोषणा गरेको छ। रूसी अन्तरिक्ष निकाय रोसकोस्मोसका नयाँ प्रमुख युरी बोरिसोभले त्यतिन्जेलसम्म रोसकोस्मोसले आफ्ना सबै प्रतिबद्धता पालना गर्ने पनि बताउनु भएको छ। अन्य साझेदार सहित अमेरिका र रूसले आईएसएसमा सन् 1998 सफलतापूर्वक सँगसँगै काम गर्दै आएका छन्। तर युक्रेनमाथिको आक्रमणपछि रूसको सम्बन्ध अन्य देशसँग बिग्रिएको छ। अब आर्थिक समाचार।
देशकै प्रमुख व्यापारिक नाका वीरगंज भएर भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा 50% वृद्धि भएको छ। गत आर्थिक वर्षमा वीरगंज नाका भएर हुने नेपाली वस्तुको निर्यातमा 50% वृद्धि भई 80,49,00,00,000 रूपियाँ बढ़ीको सामान निर्यात भएको छ। त्यसअघिको अघिल्लो आर्थिक वर्षमा 53,68,00,00,000 मूल्य बराबरको नेपाली वस्तुको वीरगंज नाकाबाट निर्यात भएको थियो। वीरगंज नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुहरूमा भटमासको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोट कपड़ा लगायतका वस्तु रहेका छन्। भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विजयरले आगामी अक्टोबरबाट उडानको तयारी गरेको छ। विजयरले युएईको राजधानी आबुधाबीबाट भैरहवा सीधा उडान गर्ने विमानस्थलका प्रवक्ता श्याम किशोर शाहले जानकारी दिनुभयो। विजयरले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आबुधाबी भैरहवा गन्तव्यमा साताको 3 उडान गर्न अनुमति मागिसकेको छ। भैरहवा विमानस्थलबाट पछिल्लो समय श्रम गन्तव्यका मुलुकहरूमा जानेहरू बढ्दै गएका छन्। आगामी सेप्टेम्बरबाट गौतम बुद्ध विमानस्थलमा उडान गर्ने भनिएको एयर अरेबियाको पनि तयारी भइरहेको प्रवक्ता शाहले बताउनुभयो। सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नयाँ विमानस्थल भएकाले आकर्षण बढ़ाउन त्यहाँ उडान शुरू गर्ने कम्पनीलाई सेवा शुल्कमा छूट दिएको छ। हाल जजिरा एयरले भैरहवाबाट सोमबार, मंगलबार र शुक्रबार गरी सातामा 3 उडान गरिरहेको र आगामी सेप्टेम्बरबाट हप्ताको 7 दिन उडान गर्ने तयारी गरेको प्रवक्ता शाहले बताउनुभयो। जेठ 2 गतेबाट औपचारिक रूपमा संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोही दिनबाट कुवेतको जजिरा एयरले नियमित उडान थालेको थियो। पोखरा महानगरपालिका 26 यस वर्ष लगाइएको चैते धान दोब्बर भन्दा बढ़ी फलेको छ। चैते धानतर्फ किसानलाई प्रोत्साहन गर्न अनुदान सहयोग समेत गरिएकामा विगतमा प्रतिरोपनी 2-3 मुरी फल्ने चैते धान अहिले भने 7-8 मुरीसम्म फलेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो।
सुरेन्द्र मणि त्रिपाठी, अब खेल समाचार।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एक दिवसीय वरितामा नेपाल यथावत रहन सफल भएको छ। आईसीसीले बिहिबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपालको वरियता यथावत रहेको हो। एक दिवसीयको नयाँ वरियतामा नेपाल 19 स्थानमा रहेको छ। अघिल्लो वरियतामा पनि नेपाल 19 स्थानमा रहेको थियो। नयाँ वरियतामा न्यूजील्याण्ड शीर्ष स्थानमा रहेको छ, इंग्ल्याण्ड दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ। पाकिस्तान चौथो स्थानमा रहँदा अस्ट्रेलिया पाँचौं स्थानमा रहेको छ। टी20 वरितामा नेपाल तेह्रौं स्थानमा रहेको छ। सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ। मन्त्री परिषदको साउन 9 गते सम्पन्न बैठकले शहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो। युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर दामोदर रिग्मीका अनुसार शहरी विकास मन्त्रालयका सहसचिव प्रकृण तुलाधरको संयोजकत्वमा 6 सदस्यीय समिति गठन गरेको हो। समितिले 21 दिनभित्र प्राविधिक प्रतिवेदन तयार गरी पेश गर्नेछ।
धेरै स्थानमा मेघगर्जनसहित वर्षा हुने र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:25 भयो भने सूर्यास्त भरे साँझ 6:56 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। राष्ट्रिय सभाबाट नागरिकता सम्बन्धी पहिलो संशोधन विधेयक बहुमतले पारित, सबैका लागि आधारभूत स्वास्थ्य सेवा पुर्याउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, अनधिकृत व्यक्तिको संलग्नतामा चालू आर्थिक वर्षको बजेटमा करको दर हेरफेर गरिएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित छानबिन विशेष समितिले प्रतिवेदन आज सभामुखलाई बुझाउँदै, स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण संकल्पका साथ विश्व बाघ दिवस आज मनाइँदै, र अमेरिकी सभामुख न्यान्सी पोलिसीको ताइवान भ्रमणप्रतिको अभिव्यक्ति बारे अमेरिकी र चीनिया राष्ट्रपति बीच टेलिफोन वार्ता। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।